नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नवलपुरको बौद्धिक कालीमा 12 जनासहित नेपालमा आज मात्रै 323 कोरोना संक्रमित थपिए। गैंडाकोटका कोरोना संक्रमितको तथ्याङ्क मन्त्रालयले लुकायो। कोरोनाबाट हालसम्म 15 जनाको मृत्यु। भरतपुर 22मा 6 दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द। कावस्वती नगरपालिकामा संक्रमणको खतरा बढ्यो। क्वारेन्टाइनमै रक्सी। संक्रमितलाई रक्सी बेच्ने र रक्सी ल्याइदिने सबैलाई क्वारेन्टाइनमै राखियो। पैसा लिए पनि कावस्वतीमा एम्बुलेन्स चालकले बिरामी बोक्न मान्दैनन्। बुलिङटार गैंडाकोट सम्पर्क समाजद्वारा 1 लाख बराबरको राहत सामग्री वितरण। रत्नगरमा एमसिसीको विरोध। र गैंडाकोटका 8 वडामा दादुरा रुबेला खोप अभियान सफल। लक्ष्यभन्दा राम्रो प्रगति। सौराहा अवलोकन गर्न रोटरी क्लब टावर निर्माण। चितवनमा विकास निर्माणकै योजनाको अनुगमन।
गैंडाकोट नगरपालिका वडा नम्बर 9 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सिनुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्।
वडाध्यक्ष प्रेम प्रसाद सापकोटा। सम्पर्क नम्बर 98451414520।
गैंडाकोट नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको सूचना। वडामा बाहिरका नौलो वा शंकास्पद व्यक्ति आएको पाइएमा वडा कार्यालयमा जानकारी गराउनु हुन अनुरोध छ। वडावासीलाई कुनै पनि खालको असुविधा भएमा वडा कार्यालयमा सम्पर्क गर्नुहुन पनि अनुरोध गर्दछौ। वडा नम्बर 8 को वडा कार्यालय। सम्पर्क नम्बर वडाध्यक्ष डिलाराम रिजाल 98450026620।
अब खबर विस्तारमा। सुरुवातमा प्रसङ्ग। आज मात्र 323 जना कोरोना संक्रमित थपिएका छन्। यसैसँग सम्बन्धित प्रसङ्गबाट नेपालमा कोरोना संक्रमितको संख्या 4000 नागेको छ। आज 323 जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या 4085 पुगेको हो। आज विभिन्न जिल्लाका गरी 292 जना पुरुष र 31 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। आज थपिएका सहित 3798 पुरुष र 287 महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 15 पुगेको छ। चितवनको भरतपुर अस्पतालमा भरतपुर 11 पुरुषको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको हो। 96 पुरुष र 8 जना महिला भने डिस्चार्ज भएका छन्। यो सँगै 584 उपचारपछि घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभएको हो। 106,331 पिसिआर विधिबाट परीक्षण भएका छन्। अहिले पनि 165,775 क्वारेन्टाइनमा रहेको डाक्टर गौतमले बताउनुभयो।
संक्रमित व्यक्तिहरूको विवरण प्रस्तुत गर्न चाहन्छु। नयाँ संक्रमितको संख्या 323 छ। त्यसमध्ये 292 जना पुरुष र 31 जना महिला हुनुहुन्छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा 30 जना, त्यसमध्ये 24 जना चितवनको हुनुहुन्छ, 4 जना महिला र 20 जना पुरुष। नवलपुरको 3 जना मध्ये 1 जना महिला र 2 जना पुरुष। धादिङको 1 जना महिला, कपिलवस्तुको 1 जना महिला र सप्तरीको 1 जना महिला हुनुहुन्छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा 24 जनाको पोजिटिभ आएको छ। त्यसमध्ये म्याग्दीको 1 जना पुरुष, नवलपुरको 12 जना पुरुष र बागलुङको 11 जना पुरुष हुनुहुन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैंडाकोटका 2 जना कोरोना संक्रमितको तथ्याङ्क नै गायब बनाएको छ। हिजो नै भरतपुरमा रहेको COVID-19 परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा गैंडाकोट नगरपालिका वडा नम्बर 1 र 7का 2 जना पुरुषमा कोरोना संक्रमण देखिए पनि मन्त्रालयले आजको प्रेस ब्रिफिङमा 2 जनाको तथ्याङ्क गायब बनाउँदै नवलपुरमा हिजो कोरोना देखिएका 5 जना मध्ये कावस्वतीका 3 जना मात्रै संक्रमितको गणना कुल तथ्याङ्कमा समावेश गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा भएको परीक्षणमा 30 जनामा पोजिटिभ देखिएको बताउँदै सबै ठाउँको तथ्याङ्क विवरण पेश गरे पनि नवलपुरमा 3 जना मात्रै भएको र गैंडाकोटका 2 जना पुरुषको तथ्याङ्क समावेश नगरी गायब बनाएको पाइएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा 30 जना, त्यसमध्ये 24 जना चितवनको हुनुहुन्छ, 4 जना महिला र 20 जना पुरुष। नवलपुरको 3 जना मध्ये 1 जना महिला र 2 जना पुरुष।
नवलपुरका तीनजनाको विवरण भने कावसतीको रहेका छन्। त्यस्तै गण्डकी प्रदेशमा नवलपुरका 12 जना भनिएका, सबै बौद्धिकाली गाउँपालिकामा आज संक्रमण पुष्टि भएका हुन्। यसैबीच अहिलेका प्रवक्ता डाक्टर गौतमको प्रस्तुति र शैली धेरैले मन पराएका छैनन्। नियमित ब्रिफिङमा आइरहेका पहिलेका प्रवक्ता डाक्टर विकास देवकोटाले दिने जानकारी र शैली ठिक भएको भन्दै डाक्टर देवकोटालाई पुनः कोरोना संक्रमितको प्रेस ब्रिफिङमा ल्याउन माग गरिएको हो। कोरोना अपडेट हेरिरहेका अधिकांश दर्शकले लाइभमा कमेन्ट गर्दै डाक्टर देवकोटालाई प्रवक्तामा ल्याउन माग गरेका छन्। यसैबीच गण्डकी प्रदेश अन्तर्गत गैंडाकोट देवघाटका सिरियस बिरामीलाई भरतपुरमा उपचार गर्ने गरी तयारी भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार भरतपुरका सम्बन्धित व्यक्तिसँग कुरा भएको र कोरोनाबाट सिरियस बिरामीको उपचार भरतपुरमा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको हो।
कुनै केसहरूमा चाहिँ समस्या देखियो भनेदेखि तुरुन्तै कोभिड हस्पिटलहरू, उदाहरणको लागि पोखराको गण्डकी हस्पिटल, बागलुङको हस्पिटल र जिपी कोइराला स्वास्थ्य सचुपचार केन्द्रमा लैजाने काम हुँदैछ र भइरहेको छ। त्यो प्लानमा हामी छौँ भनेदेखि नवलपुरको केसमा चाहिँ यो भरतपुर स्थित कोरोना हस्पिटलमा हामीले हाम्रा क्रिटिकल अवस्थामा भएको बिरामीहरूलाई चाहिँ त्यहाँ ल्याएर उपचार गर्दैछौँ र हामीले भरतपुर स्थित अस्पतालको अधिकारीजीहरूसँग हामी निरन्तर सम्पर्कमा छौँ र उहाँहरूले खास गरी गैंडाकोट र देवघाट गाउँपालिकाका बिरामीहरूलाई विशेष ख्याल गर्नुभएको छ र समग्र गण्डकी प्रदेशको नवलपुर स्थित बिरामीहरू र तनहको नारायणघाट नजिक भएको गाउँपालिकाको बिरामीहरूलाई हेरेर हामीलाई सहयोग गर्नुभएको छ।
नवलपुर जिल्लाका 8 स्थानीय तहमध्ये मध्यबिन्दुमा बाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन्। आज बिहान जिल्लाको बौद्धिकाली गाउँपालिका थाई ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका 12 जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार बौद्धिकाली गाउँपालिका वडा नम्बर 2 19 र 30 वर्षीय 2 पुरुष, वडा नम्बर 3 30 वर्षीय 1 पुरुष, वडा नम्बर 4 18 वर्षीय 19 20 21 22 30 र 40 वर्षीय गरी 9 जना पुरुष रहनु भएको छ। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चापागाईले जानकारी दिनुभएको छ। उहाँहरूलाई रजर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लगिएको छ। हिजो मात्रै गैंडाकोट नगरपालिकाको 2 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै कावसतीमा 3 जनामा गरी 5 जनामा कोरोना देखिएको थियो। यो सँगै नवलपुरमा कोरोना संक्रमितको संख्या 34 पुगेको छ, जसमा गैंडाकोट नगरपालिकामा 2 जना, देवचुली नगरपालिकामा 5 जना, कावसती नगरपालिकामा 5 जना, विनय त्रिवेणीमा 5 जना, बुलिङटारमा 1 जना र बौद्धिकालीमा 12 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गण्डकी प्रदेश म्याग्दी जिल्ला बेनी नगरपालिका थाई ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष 46 1 जना पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकी प्रदेशकै बागलुङ जिल्ला निसी खोला गाउँपालिका थाई ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष 21, 26 र 27 3 जना पुरुष र सोही जिल्ला बरेङ गाउँपालिका थाई ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष 24, 22, 18, 24, 18, 49, 23 र 27 8 जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उहाँहरूलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आइसोलेसन कक्षमा लगिएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या 144 पुगेको छ। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि गैंडाकोटका 2 जनालाई घर पठाइएको छ। नेपाल शमशेर माविको क्वारेन्टाइनमा बस्दै आउनुभएका 2 जना पुरुषलाई आज डिस्चार्ज गरिएको हो। यसैबीच नगरभित्रका विभिन्न क्वारेन्टाइनमा अहिले 71 जना बसिरहेका छन्। इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर थापाका अनुसार 6 जना महिला र 65 जना पुरुष क्वारेन्टाइनमा बसेका हुन्, जसमा लक्ष्मी माविमा 3 महिलासहित 22 जना, जनशक्ति आधारभूत विद्यालयमा 1 महिलासहित 6 जना, गैंडाकोट 11 कवड हलमा 8 जना पुरुष, नारायणी माविमा 2 महिलासहित 13 जना, शमशेर माबीमा 12 जना पुरुष र एसपीएम कलेजमा 10 जना पुरुष रहेका छन्। चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाएको व्यक्तिको देवघाट नजिकै बागेश्वरी जङ्गल नारायणी नदी तटीय क्षेत्रमा अन्त्येष्टि गरिएको छ। भरतपुर महानगरपालिका 11 सामाना टोलका गुरुङ समुदायका 68 वर्षीय उक्त व्यक्तिको परिवारको परामर्शमा धार्मिक विधि अनुसार शव व्यवस्थापन गरिएको हो। परिवारजनको उपस्थितिमा जातीय परम्परा अनुसार खाल्डो खनी गाडेर शवको व्यवस्थापन गरिएको छ। नेपाली सेनाको भरतपुर स्थित कालीबहादुर गणबाट खटिएको सेनाको टोलीले शव व्यवस्थापन गरेको हो। कोरोना संक्रमणको जोखिम हुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका लागि व्यवस्थापनको जिम्मेवारी सेनालाई दिएको हो। नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना संक्रमण पुष्टि भएपछि हिजो साँझ भरतपुर अस्पतालमा सारिएका उहाँको आज मृत्यु भएको थियो। उहाँको आज बिहान 7:05 जाँदा मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीराम तिवारीले पुष्टि गर्नुभएको थियो। जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन्। चिकित्सक अनुसार COVID-19 निमोनियाका कारण उहाँको निधन भएको हो। भरतपुर महानगरपालिका वडा नम्बर 22 मा अत्यावश्यक बाहेक सेवा तत्काललाई बन्द गरिएको छ। वडाको विपद व्यवस्थापन समितिले 6 दिनका लागि अत्यावश्यक बाहेक सेवा बन्द गर्ने निर्णय गरेको हो। विश्वव्यापी रूपमा फैलिएको कोभिड 19 को प्रकोप वडामा पनि देखिएको भन्दै दुग्धजन्य पदार्थ, स्वास्थ्य सेवा, औषधि पसल, भेटेनरी र पशु आहार, दाना, चोकर बाहेक सम्पूर्ण सेवा र पसलहरू 6 दिनका लागि बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभएको छ। मंगलबार 27 गतेदेखि एजेट मसान्त 32 गतेसम्म अत्यावश्यक बाहेक सेवा बन्द गरिएको हो। साथै उहाँले सम्पूर्ण वडावासीहरूलाई घरभित्र नै सुरक्षित रूपमा बस्न र नआत्तिन आग्रह गर्नुभएको छ। पूर्वी नवलपरासीको कावसती नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरूलाई पिसिआर परीक्षण नगरी धमाधम घर पठाउन थालेको छ। पूर्वी नवलपरासीको कावसतीमा हिजो मात्रै 30 जनालाई पिसिआर परीक्षण नगरी घर पठाइएको हो। उनीहरूलाई क्वारेन्टाइनमा बसेको 15 दिन नागेपछि आरडिटी परीक्षण गरेर पठाइएको कावसती नगरपालिकाको नगर उपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताउनुभयो। भारतबाट आएकालाई आरडिटी परीक्षण गरिएको भरमा मात्रै घर पठाएपछि गाउँमा त्रास आएको छ। कावसती 13 का वडाध्यक्ष विनोद राणा मगरले विज्ञप्ति नै जारी गरेर आरडिटी परीक्षण गरेर घर पठाए जनाउनु भएको छ। आरडिटी परीक्षण विश्वसनीय नभइरहेको भन्दै त्यसको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला यसरी आरडिटी परीक्षणको भरमा घर पठाउन थप खतरा भएको स्वयं जनप्रतिनिधिहरूले समेत स्वीकार गरेका छन्। कावसती 3 का वडाध्यक्ष अमृत श्रेष्ठले आफूले बैठकमा पटक पटक पिसिआर गरेर मात्र घर पठाउन भनिए पनि नगरपालिकाले आरडिटी परीक्षणकै भरमा घर पठाउन थालेको बताउनु भएको छ। कावसती नगरपालिकाका स्वास्थ्य प्रमुख कृष्ण नागिलाले सरकारको गाइडलाइन अनुसार नै आफूले काम गरेको बताउनुभयो। कावसतीमा अहिलेसम्म 5 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने 108 जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। पूर्वी नवलपरासीको कावसतीमा कोरोनासँग सम्बन्धित बिरामी र अन्य अत्यावश्यक खालका सुत्केरी लगायतका बिरामी बोके बापत कावसतीका एम्बुलेन्सहरूले कावसती नगरपालिकासँग अहिलेसम्म 5 लाख बढी रकम भुक्तान लिइसकेका छन्। तर संक्रमित भेटिएको बेला भने संक्रमितलाई एम्बुलेन्समा हालेर लान मान्दैनन्। कावसतीमा अहिलेसम्म 5 जना कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये 2 जना कावसती 1 का हुन्। कावसती 1 का वडाध्यक्ष नारायण पन्तका अनुसार सोमबार दिउँसो 2 बजे संक्रमित भनेर पत्ता लागेका 2 जनालाई 8 घन्टासम्म कुर्दा पनि कुनै पनि एम्बुलेन्स अस्पतालसम्म लैजान नआएपछि एउटा म्याजिक भ्यानमा हालेर रजरको प्राकृतिक चिकित्सालयमा लगिएको र संक्रमितलाई त्यहाँ छोडिएको उहाँले बताउनु भएको छ। अघिल्लो पटक 1 जना संक्रमित भेटिँदा पनि 6 घन्टा कुर्नु परेको अध्यक्ष पन्तको गुनासो छ। पन्तले भन्नुभयो, सोमबार कावसती 1 का 2 जनामा कोरोना संक्रमण भएको पुष्टि भएको फेसबुक मार्फत थाहा पाएपछि क्वारेन्टाइन गए। बिरामी लैजान कुनै एम्बुलेन्स नआएपछि राति 10 बजे एउटा म्याजिक भ्यानमा हालेर अस्पताल लगेर छाडेर आउँदा रातको 12 बज्यो। यसअघि विनय त्रिवेणी गाउँपालिकाको सर्दीमा 1 जना कोरोना संक्रमित भेटिँदा एम्बुलेन्स चालकले संक्रमितलाई अस्पतालसम्म लैजान नमानेपछि गाउँपालिका अध्यक्ष डम्बर बहादुर जीसीका आफ्नै छोराले एम्बुलेन्स चलाएर मध्यबिन्दु जिल्ला अस्पतालसम्म लैजानु भएको थियो। कावसती नगरपालिकाको उपप्रमुख प्रेम शङ्कर मर्दनियाले एम्बुलेन्सले बिरामी बोक्ने नमान्ने र मानिहाले पनि निकै समय कुराउने गरेको बताउनुभयो। पूर्वी नवलपरासीको कावसती 1 मा सोमबार संक्रमित पुष्टि भएका 21 वर्षीय पुरुषले क्वारेन्टाइनमा रहँदा क्वारेन्टाइनमै रहेको बेला मदिरा मगाएर खाएको खुलासा भएको छ। उक्त युवकले आफूसँग रहेको भारतीय पैसा आफ्नो साथीलाई दिएर रक्सी मगाएको र खाएको बताइएको हो। कावसती 1 का वडाध्यक्ष नारायण पन्तका अनुसार रक्सी ल्याइदिने र रक्सी बेच्ने सबैलाई अहिले क्वारेन्टाइनमा राखिएको छ। संक्रमितसँगै रहेको पैसा लिएर होटेलका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको हो। संक्रमितसँग रहेको पैसा समातेर मदिरा लिन जाने र संक्रमितसँगको पैसा लिन पसलका परिवार सबैलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष पन्तले बताउनु भएको छ। हिजो 6 जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि माडी नगरपालिकाभित्रका विभिन्न क्वारेन्टाइनमा रहेकाहरूको परीक्षण नमुना स्वाब सङ्कलन तीव्र पारिएको छ। विभिन्न 6 क्वारेन्टाइनमध्ये 2 क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट आइसकेको छ भने 4 वटाको परीक्षण बाँकी छ। आज माडीको 5 नम्बर वडाले व्यवस्थापन गरेको दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा स्वाब सङ्कलन गरिएको छ। त्यहाँ क्वारेन्टाइनमा बसेका 47 र सहयोगी तथा भान्से सुरक्षाकर्मी सबै गरेर 64 जनाको स्वाब सङ्कलन गरिएको वडा नम्बर 5 का वडाध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिनु भएको छ। माडीमा अझै 3 क्वारेन्टाइनमा स्वाब सङ्कलन गर्न बाँकी छ। त्यसमध्ये माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा सबैभन्दा धेरै 53 जना आश्रित रहेका छन्। त्यसबाहेक जनकल्याण माध्यमिक विद्यालयमा 7 जना र माडी क्याम्पसमा 2 जना रहेको माडी नगरपालिका विपद व्यवस्थापन स्रोत व्यक्ति बाल गोविन्द नेउपानेले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा डेङ्गुका बिरामी बढ्दै गएका छन्। गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग प्रदेशका 6 जिल्लामा देखा पर्न थालेको हो। 6 तथ्याङ्क हेर्दा हालसम्म 27 डेङ्गु र 5 स्क्रब टाइफस देखा परेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ। डेङ्गु देखिएका जिल्लाहरूमा नवलपुरमा 1, मेग्दीमा 12, कास्कीमा 10, तनहुँमा 1, पर्वतमा 2 र बागलुङमा 1 रहेका छन्। कोरोनासँगै डेङ्गुका बिरामी पनि बढेको भन्दै लामो बाहुला भएका लुगा लगाउन र सरसफाइमा ध्यान दिन शर्माले आग्रह गर्नुभएको छ।
यो अप्ठ्यारो अवस्थामा पनि सबै रोगहरूको बारेमा चनाखो हुनुपर्ने र चाहिँ हामी सुरक्षित हुनुपर्ने अवस्था छ। मैले यहाँलाई जानकारी गराउँ, कोरोनाको बारेमा कसरी सुरक्षित हुनुपर्छ भन्ने कुरो यहाँलाई थाहा छ भनेदेखि, अब डेङ्गुको बारेमा पनि हामीले लास्ट इयर दिएको चाहिँ नलेज यहाँले सम्झिदिनु पऱ्यो। बाहिर निस्कँदाखेरि लामबाला लगाउनु पऱ्यो, पानी जम्न दिनु भएन, र लामखुट्टेको सम्पर्कबाट लामखुट्टेलाई चाहिँ को सम्पर्कबाट टाढा रहनु पऱ्यो। यति गर्न सक्यो भनेदेखि हामीले डेङ्गु रोगको नियन्त्रण गर्न सक्छौँ भनेदेखि हामीले सरसफाइ मेन्टेन गर्नुपर्छ।
गैंडाकोट नगरपालिका वडा नम्बर 1-9 दादुरा रुबेला खोप अभियान सम्पन्न भएको छ। वडा नम्बर 3 बाहेक अन्य वडाका सबै 9 माथि र 5 मुनिका बालबालिकालाई खोप लगाइएको हो। लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाउन सफल हुँदै अभियान सम्पन्न भएको गैंडाकोट स्वास्थ्य चौकीका प्रमुख घनश्याम भट्टराईले जानकारी दिनुभएको छ। अभियान अन्तर्गत 2202 खोप लगाउने लक्ष्य भए पनि 3106 खोप लगाइएको भट्टराईले बताउनुभयो। भौगोलिक विकृतताका कारण गैंडाकोट 3 अन्य वडामा भने अभियान जारी रहेको छ। हालसम्म गैंडाकोट 1 269 लक्ष्य रहेकोमा 535 खोप लगाइएको छ भने गैंडाकोट 2 577 लक्ष्य राखेकोमा 480, गैंडाकोट 4 282 लक्ष्य राखेकोमा 429, गैंडाकोट 5 363 लक्ष्य रहेकोमा 602, गैंडाकोट 6 201 लक्ष्य रहेकोमा 330, गैंडाकोट 7 187 लक्ष्य रहेकोमा 282, गैंडाकोट 8 190 लक्ष्य रहेकोमा 302, र गैंडाकोट 9 103 लक्ष्य रहेकोमा 130 खोप लगाइएको हो। सन् 2023 नेपाललाई दादुरा रुबेला सय रहित देश घोषणा गर्ने लक्ष्यलाई गैंडाकोटबाट पनि मद्दत पुगेको छ। धेरै शिक्षित व्यक्तित्व भएका कारण पनि खोपमा उल्लेखनीय प्रगति भएको भट्टराईले बताउनुभयो। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा सामुदायिक विद्यालयमा क्वारेन्टाइनमा रहेका गाउँपालिकाका 180 पहिलो पटक बुलिङटार गैंडाकोट सम्पर्क समाजले 1,00,000 रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको छ। हाल बुलिङटारमा 180 क्वारेन्टाइनमा रहेका छन् र उनीहरू सबै बुलिङटारका बासिन्दा रहेका हुन्। भारतबाट आएको उनीहरूलाई सिधै क्वारेन्टाइनमा राखिएको र अहिलेसम्म 100 पिसिआर परीक्षण गरिएको र नतिजाको पर्खाइमा रहेको बुलिङटार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत टिका बहादुर गोदारले बताउनु भएको छ। बुलिङटार गैंडाकोट सम्पर्क समाजले गाउँपालिकाको वडा नम्बर 1-6 वडाहरूमा क्वारेन्टाइनमा रहेकाहरूलाई 1,00,000 बराबरको खाद्यान्न राहत वितरण गरेको समाजका अध्यक्ष खड्गबहादुर कमालले बताउनु भएको छ। समाजका सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेमगर, समाजका सल्लाहकार तथा पत्रकार महासङ्घका अध्यक्ष होमराज राणाभाट, समाजका सल्लाहकारहरू, कार्य समितिका पदाधिकारीहरू सहितको टोलीले सबै वडामा पुगेर राहत वितरण गरेको सचिव बेलबहादुर दराईले जानकारी दिनुभएको छ। समाजले सबै वडा अध्यक्षहरूको रहबरमा राहत सामग्री वितरण गरेको र समाजले गरेको कार्यप्रति मुलिङटार गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष श्री बहादुर राणा मगरले आभार व्यक्त गर्नुभएको थियो। समाजका पदाधिकारी, सदस्य, साधारण सदस्य, सल्लाहकार र शुभेच्छकहरूले रकम सङ्कलन गरेर सो राहत वितरण गरिएको समाजका कोषाध्यक्ष पृथ्वीबहादुर राणा मगरले बताउनु भएको छ। गाउँपालिकामा राहत वितरण गरिएको यो नै पहिलो भएको भन्दै स्थानीयहरूले पनि खुसी व्यक्त गरेका छन्। पर्यटकीय नगर सौराहामा रोटरी क्लब अफ रत्नगरले निर्माण गरेको रोटरी क्लब टावर रत्नगर नगरपालिका मार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ। क्लबका अध्यक्ष विपिन पोखरेलले नगर प्रमुख नारायण वन मार्फत वडा नम्बर 7 अध्यक्ष लालबहादुर भट्टलाई सो टावर सोमबार हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, नगर प्रमुख वन, क्लबका अध्यक्ष पोखरेलसँगै जुम एपबाट रोटेरीका डिस्ट्रिक्ट 3292 गभर्नर किरणलाल श्रेष्ठ, पूर्व गभर्नर सञ्जय गिरी, अवार्ड कमिटी चेयर नुगल आनन्द वैद्यले आफ्नो धारणा राख्नु भएको थियो। अध्यक्ष पोखरेलका अनुसार 50 अग्लो टावरमा चढेर सौरा क्षेत्र अवलोकन गर्न सकिन्छ। सो परियोजनाका प्रमुख जनक पौडेलका अनुसार हालसम्म टावरमा 33,00,000 खर्च भइसकेको छ। रेलिङ, रङरोगन, ढोका राख्ने काम र बगैँचा बनाउने काम बाँकी छ। सबै काम सम्पन्न गर्न 35,00,000-40,00,000 खर्च हुने अनुमान गरिएको छ। जिल्ला समन्वय समिति चितवनले रत्नगर नगरपालिका मार्फत 9,52,000 प्रदान गरेको छ। बाँकी रकम दाता र रोटरियनले सङ्कलन भएको जनाइएको छ। चितवनको रत्नगरमा सामाजिक अभियन्ताहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोध गरेका छन्। संसदबाट एमसिसी पारित गराउने तयारी गरिएपछि सामाजिक अभियन्ताहरूले त्यसको विरोध सुरु गरेका हुन्। एमसिसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई अमेरिकी साम्राज्यवादको खेमामा प्रवेश गर्ने युवा सामाजिक अभियन्ता सरोज दोज भण्डारीले बताउनुभयो। चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरूको अनुगमन गरिएको छ। चालु आर्थिक वर्षमा नै सङ्घ प्रदेश र जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरूको जिल्ला समन्वय समिति र सरकारवालाहरूको सहभागितामा अनुगमन गरिएको हो। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत सङ्घ र प्रदेशबाट विनियोजन भएका योजनाको एक सातादेखि अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत बद्रीनाथ सापकोटाले बताउनु भएको छ। सबै स्थानीय तहमा अनुगमन गरेका छौँ। उहाँले भन्नुभयो, बन्दाबन्दीको समयमा पनि धमाधम काम भइरहेको छ। उहाँले असारको पहिलो र तेस्रो हप्तामा पनि अनुगमन गरिने जानकारी दिनुभएको छ। अनुगमनमा प्रदेशसभा सदस्यको पनि सहभागिता थियो। 50 लाखमाथिका योजना बोलपत्र र अन्य उपभोक्ता समिति मार्फत काम भइरहेको छ। सबै योजनामा काम भइरहेका छन्। आम नागरिकले पनि निकै चासोका साथ योजनाको निगरानी गरिरहेका छन्। प्रदेशसभा सदस्य विजय सुवेदीले भन्नुभयो। विजय खबरमा अब पालो भएको छ एकैछिन व्यापारिक विश्रामको।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काले बुटोलको सूचना। भ्रष्टाचार एक सामाजिक अपराध हो। यसको विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो। भ्रष्टाचार विरुद्धको सूचना। तपाईँले मैले नगरे कसले गर्ने, यहाँ नगरे कहाँ गर्ने, अहिले नगरे कहिले गर्ने। त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्तिले काममा ढिला सुस्ती गरेको, अनियमितता वा भ्रष्टाचार गरेको देख्नु भएको छ भने तपाईँको जानकारीमा आएको सत्य तथ्य सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोलमा जानकारी गराई भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुहुन अनुरोध गर्दछौ। सम्पर्क नम्बर 071-540-031 र 071-540-837। 24 घन्टा उठ्ने नम्बर 98-570-74-031। कार्यालयको फ्याक्स नम्बर 071-540-823। आयोगको पैसा नलाग्ने हटलाइन नम्बर 107। CIAAButawal@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल।
गैंडाकोट नगरपालिका वडा नम्बर 14-17 सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण गैंडाकोट 14, 15, 16 र 17 वडावासीमा हार्दिक अनुरोध गर्दछौ। साथै समय समयमा साबुन पानीले हात धुने, पसलमा किनमेलमा जाँदा सामाजिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिन आग्रह गर्दछौ। कोरोना भाइरसका लक्षण देखिएमा अथवा कुनै समस्या भएमा संयुक्त वडा कार्यालय अमरापुरीको कार्यालयमा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका वडा नम्बर 14-17 संयुक्त वडा कार्यालय।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले समाजमा आपराधिक मनोवृत्ति फैलिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। गृह जिल्ला रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार राति 5 जनाको हत्या भएको घटनाको दोषीमाथि कारवाहीको माग गर्दै पौडेलले नागरिकलाई सुरक्षा प्रत्याभूति गर्न ध्यानकर्षण गराउनु भएको छ। अब केही छोटा खबरको पालो। नेपाल इन्भेस्टमेन्ट बैङ्कले इटालीको अदालतमा करिब 2 अर्ब 10 करोड रुपियाँ बराबरको भुक्तानी सम्बन्धी मुद्दा जितेको छ। अमेरिकामा अहिले के चलिरहेको छ? मलाई नेपाली मित्रहरूले धेरैचोटि सोधे। यही प्रसङ्ग अहिले कोटिएको छ। टोम रोबर्टसनले लेखिएको लेखअनुसार अहिले प्रहरीकृता विरुद्ध अमेरिकी प्रदर्शन जारी छ, तर अरू धेरै विषय त्यसमा पनि समावेश भएको बताइएको छ। अलौका मेराजुल अन्सारी भारतको हरियाणामा सिलाइको काम गर्थे। 14 दिन अघि उहाँ नेपाल आउनुभयो। त्यसपछि वीरगन्ज 26 अलौ स्थित द्वारेदेवी मावि क्वारेन्टाइनमा बसिरहनु भएको छ। क्वारेन्टाइन उहाँले पाउनुपर्ने कुनै पनि सुविधा पाउनु भएको छैन। अहिले पिसिआर मेसिन किन्न वीरगन्जमा चन्दा सङ्कलन नै गरिएको छ। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने पक्षमा सरकार नरहेको प्रश्न पार्नु भएको छ। लिम्पिया धुरासहितको नक्सा समितिको निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। परराष्ट्र मन्त्री प्रदीप कुमार ग्याउलीले दात्री राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नलिने प्रश्न पार्नु भएको छ। कोरोना संक्रमणबाट हालसम्म विश्वमा 72,32,313 जना संक्रमित भएका छन्। त्यसमध्ये 35,62,286 जना निको भएर घर फर्किएका छन्। तर 409,437 जनाको भने मृत्यु भएको worldometers.info जनाएको छ। पछिल्लो क्रममा भारतमा संक्रमणको दर उच्च छ। पछिल्लो 24 घण्टामा 14 जनाको मृत्यु भएको छ भने 2,211 जना संक्रमित थपिएका छन्। यो सँगै कुल मृत्यु हुनेको संख्या 7,487 पुगेको छ भने संक्रमितको संख्या 268,139 पुगेको छ। र सरकारले कोरोना भाइरसको महामारी रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। नवलपुरको बौद्धिकालीमा 12 जना सहित नेपालमा आज मात्रै 323 कोरोना संक्रमित थपिए। गैंडाकोटका कोरोना संक्रमितको तथ्याङ्क मन्त्रालयले लुकायो। कोरोनाबाट हालसम्म 15 जनाको मृत्यु। भरतपुर 22 मा 6 दिनका लागि अत्यावश्यक बाहेक सेवा बन्द। कावसती नगरपालिकामा संक्रमणको खतरा बढ्यो। क्वारेन्टाइनमै रक्सी। संक्रमितलाई रक्सी बेच्ने र रक्सी ल्याइदिने सबैलाई क्वारेन्टाइनमै राखियो। पैसा लिए पनि कावसतीमा एम्बुलेन्स चालकले बिरामी बोक्न मान्दैनन्। बुलिङटार गैंडाकोट सम्पर्क समाजद्वारा 1,00,000 बराबरको राहत सामग्री वितरण। रत्नगरमा एमसिसीको विरोध। र गैंडाकोटका 8 वटा वडामा दादुर रुबेला खोप अभियान सफल। लक्ष्यभन्दा राम्रो प्रगति। सौराहा अवलोकन गर्न रोटरी क्लब टावर निर्माण। चितवनमा विकास निर्माणको योजनाको अनुगमन। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 MHz, इन्टरनेट अनलाइनमा www.vijayfm.org.np, 101.6 विजय एफएम नामका आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको। साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणा भाड बिदा हुन्छु। नमस्कार।